the Varshik Baithak of Aulisa, Isusana Amle Sunday Ayan, Razbani Amle Sundanagara Yigasa, Baby Bar Ani Baishako, your Dusra of Tao Kenny Ani Nepali Patronasai, your Naya Barsha Bakari Suluvaigasa. अनि यसरी नयाँ वर्ष सुरु भएको अवसरमा चाहिँ अरु कुरा पनि बाँड्दैछु तर हामीले चाहिँ हाम्रो विगतको साल हाम्रो विगतको वर्षको मण्डलिक क्रियाकलापहरु तीलाई चाहिँ हामीले चाहिँ मूल्यांकन गर्नलाई चाहिँ त्यो समय लिने गर्दै आएको छ तर अहिले चाहिँ हामी त्यो सधैँ चाहिँ हामी प्रभुको इच्छामा जुट्ने छौं तर हामी चाहिँ एउटा व्यक्तिगत जीवनको रूपमा पनि हामीले आफूलाई मूल्याङ्कन गर्ने राम्रो समय हो म गएको वर्ष प्रभु येशू ख्रीष्टलाई कत्तिको चिने तपाईँले गएको वर्ष मेरो आत्मिक जीवनमा म कत्तिको प्रगति गरे यो मूल्याङ्कन गर्न चाहिँ असल छ प्रभुको सामु गर्ने होइन अनि साथै हाम्रो एक मण्डलीको रूपमा चाहिँ हामी के एउटा समूह हुँदैमा एउटा मण्डली हुन्छ त के हामी एउटा विश्वासीहरूको एउटा समूह हो हामी विश्वासीहरूको समूह हो प्रभु येशूलाई चिन्छौँ प्रभु येशूले हामीलाई बचाउनु भयो तर हामी खालि एउटा समूह मात्र होइन तर हामी परमेश्वरको निम्ति अलग गरिएको समूहको रूपमा चाहिँ हामी अगाडि बढ्न चाहिरहेको छौँ परमेश्वरको निम्ति अलग संसारबाट अलग अनि त्यहाँ नै परमेश्वरको सामर्थ्य हुन्छ त्यहाँ नै परमेश्वरको उपस्थिति हुन्छ त्यहाँ नै परमेश्वर प्रसन्न हुनुहुन्छ यो खण्ड जुन अघि भाइले पढिदिनु भयो दोस्रो कन्ती छ को चौधदेखिको खण्ड यहाँ चाहिँ मुख्य चाहिँ परमेश्वरको एउटा गुणमा आधारित खण्ड हो परमेश्वर पवित्र हुनुहुन्छ भन्ने उहाँको अपरिवर्तनीय गुण यसको मतलब उहाँ पापबाट अलग हुनुहुन्छ उहाँ सबै अशुद्धताबाट अलग हुनुहुन्छ सबै मैलाबाट अलग हुनुहुन्छ सबै अधर्मबाट अलग हुनुहुन्छ सबै दुष्टताबाट अलग हुनुहुन्छ परमेश्वर अन्धकारबाट अलग हुनुहुन्छ उहाँमा पाप छँदै छैन अब यो गुणलाई चाहिँ पवित्रता भनिन्छ यो चाहिँ उहाँबाटको हो अनि यसको आधारमा चाहिँ हामीलाई यो खण्डमा चाहिँ एक चाहिँ अर्थीहरू दिएको छन् अथवा आज्ञा दिएको छन् र साथै प्रतिज्ञा दिएको छन् अनि दुइटै हेर्न चाहन्छ हामी परमेश्वर पवित्र हुनुभएकोले मान्छेलाई समस्या छ त्यो समस्या के भने परमेश्वरसँग हामी हात मिलाउन सक्दैनौँ यसरी हाम्रो अपवित्रतामा हाम्रो अधर्ममा हाम्रो पापमा परमेश्वरसँग हामी सँगै बस्न सक्ने अवस्था नरहेको अवस्था थियो सुसमाचार यो हो कि पवित्र परमेश्वर अर्कोतिर अति नै अनुग्रही र प्रेमको परमेश्वर पनि हुनुहुन्छ र उहाँले आफ्नो पवित्रतालाई कुनै पनि सम्झौता नगरिकन परमेश्वर मान्छे बन्नुभयो तर पापरहित येशू ख्रीष्ट अनि त्यसपछि हाम्रो पाप अघि भर्खर हामीले गाए हाम्रै पाप उहाँको पवित्र शरीरमा भोग्नुभयो तपाईँको पाप एक एक पाप येशू ख्रीष्टले आफ्नो पवित्र शरीरमा बोक्नुभयो अनि त्यसको लागि मर्नुभयो दाम तिर्नुभयो अनि उहाँ बौरी रुट्नुभयो अब चाहिँ उहाँले सबैलाई पापीहरूलाई बोलाउँदै हुनुहुन्छ अब मिलाप गर्न सक्छ अब हात मिलाउन सकिन्छ मेरो क्रुसमा ठोकिएको हात ले चाहिँ तिमीलाई समाउन सक्छ बचाउन सक्छ त्यसैले हामीले चाहिँ केवल येशू ख्रीष्टलाई समातेर मात्र हामी स्वर्ग जान सक्छौँ कसैलाई समातेर होइन, कुनै कुरालाई चाहिँ भरोसा गरेर होइन। अनि जब एउटा व्यक्तिले चाहिँ प्रभु येशू ख्रीष्टलाई यसरी ग्रहण गर्छ, उसलाई परमेश्वरले चाहिँ नछुट्ने गरिकन, नाश नहुने गरिकन उसलाई पक्रनुहुन्छ। ऊ अनन्तसम्म सुरक्षित हुन्छ, अब कहिले पनि नाश हुने छैन। सुसमाचार यही नै हो, यति सरल छ। अनि एउटा व्यक्तिले चाहिँ आफ्नो पापबाट चाहिँ फनाक्कै फर्किनुपर्छ, त्यसलाई पश्चाताप भनिन्छ। त्यो नगरिकन गरेको विश्वास चाहिँ परमेश्वरले मान्नुहुन्न, किनभने त्यो दिमागको मात्र विश्वास हुन पुग्छ प्रियहरू। यो चाहिँ हामीले चाहिँ अँ म मान्छु त्यो भएको हो, त्यो सब भएको हो भनेर मात्र हुँदैन। यो चाहिँ हाम्रो हृदय नै 180 डिग्री भनिन्छ नि है, फर्कनै पर्छ। फेरि त्यो पनि गाह्रो छैन हामीलाई गर्नुलाई, खासै नसक्ने होइन, तर यो रोजाई हो, यो चुन्नुपर्छ, यो छान्नुपर्छ। मृत्यु र जीवन, मृत्युको बाटो हिँड्दै म जीवन पाउन चाहन्छु भन्न मिल्दैन, अन्धकारतिर जाँदा म पनि उज्यालो चाहन्छु भन्न मिल्दैन, अधर्ममा हिँडिरहन म धार्मिकता चाहन्छु भन्न कसरी सकिन्छ। बेलायत, अहिले यो शब्द आउँछ, बेलायतलाई पछ्याउँदै ख्रिस्ट मलाई बचाउनुहोस् भन्न कसरी सकिन्छ, सकिन्न प्रियहरू। त्यसैले अति सरल छ, तर यो एकदम हृदयभित्र भित्र हुने निर्णय हो। अनि त्यो निर्णय चाहिँ तपाईँले गर्नुभएको होस्, यदि गर्नुभएको छैन भने आजसम्म, किन अरू आशा छैन। अनि जब तपाईँले त्यो निर्णय गर्नुहुन्छ, त्यो घडी, त्यो मिनट, त्यो सेकेन्ड, त्यो भाग है देखि तपाईँ चाहिँ एक्कासी अलग बन्नुहुन्छ, अलग हुन्छ। तपाईँलाई परमेश्वरले संसारबाट अलग गरेर उहाँको प्रिय पुत्रको राज्यभित्र सार्नुहुन्छ, शैतानको अधिकारबाट अलग गरेर उहाँको राज्यभित्र चाहिँ तुरुन्तै अलग गरिसकेको छ। परमेश्वर अलग त उहिलेदेखि हुनुहुन्थ्यो, मैले पनि यही अलग परमेश्वरलाई रोजेँ, अनि मलाई पनि उहाँले चाहिँ अब आफ्नो अलग पन्थामा ल्याउनुहुन्छ। सुरु चाहिँ त्यसरी हुन्छ क्रिस्चियन जीवन, अनि अब चाहिँ परमेश्वरले भन्नुहुन्छ अब अलग भएर जिरह यो संसारमा, यो गोलमालको संसारमा, मलाई विश्वासमा गर्ने संसारमा, यो मलाई क्रुजमा टाल्ने संसारमा, मलाई इन्कार गर्ने संसारमा, तिमीले मलाई स्वीकार गर्यो, विश्वास गर्यो, रोज्यो, अँगाल्यो, अब तिमी चाहिँ मेरै हो भन्ने कुरा देखाओ, तिमी संसारको होइन भन्ने कुरा चाहिँ प्रष्टै देखाओ, तिमी मेरो हो, मैले किनेको हुँ, मैले बचाएको हुँ, तिमीले रोजेको अनि मैले चाहिँ बचाएको, तिमी आएको मैले तिमीलाई चाहिँ आफ्नो सन्तान बनाएको, तिमीले हृदयमा विश्वास गरेको अनि मैले चाहिँ तिमीलाई मुक्ति दिएको व्यक्ति हो भन्ने कुरा चाहिँ देखा। त्यति हाम्रो काम यो संसारमा, हाम्रो विभिन्न छँदैछ, हामी पढ्दैछौँ, हाम्रो पसलवाला, हाम्रो पेसावाला, हाम्रो किसान, खेती सबै छ, तर मुख्य जेसुकै हामी गरिरहेका हौँ, हाम्रो मुख्य काम चाहिँ हामीलाई बचाउने यो पवित्र अलग परमेश्वरलाई चाहिँ हाम्रो जीवनबाट दर्शाउनु परेछ। हाम्रो मुखले त्यही भन्नु परेछ, हाम्रो मुखले भनेको र हाम्रो जीवनमा देखिएको कुरा चाहिँ मेल खानुपर्छ। अनि हाम्रो अगाडि भएको विषय यही छ कि कोरिन्थीहरूलाई चाहिँ पावलले चाहिँ लेख्यो, कोरिन्थको मण्डलीलाई चाहिँ धेरै खालको आक्रमण आइरहेको थियो, अनि कुन चाहिँ मण्डलीलाई आउँदैन होला, यदि साँचो ख्रिस्टको मण्डली हो भने शैतानले चाहिँ त्यहाँ बिगार्न चाहिरहेको हुन्छ, यदि साँच्चै ख्रिस्टको जन हो भने उसलाई लडाउन, कमजोर पार्न, सांसारिक बनाउन, सम्झौता गराउन निरन्तर प्रयास गरिरहन्छ। त्यसैले जहिले पनि हामी सतर्कमा रहिरहनु पर्छ, एकअर्कालाई यसरी सम्झाउन आवश्यक छ। अनि पावलले चाहिँ कोरिन्थको मण्डललाई चाहिँ यहाँ उनीहरूलाई सम्झाउँदैछ, अनि सन्दर्भ हेर्नलाई चाहिँ हामी 11 पददेखि हेर्नेछौँ। झुटा शिक्षकहरूले चाहिँ कोरिन्थको मण्डललाई चाहिँ सताउन थालिसक्यो, अनि झुटा शिक्षकहरूले चाहिँ सुसमाचारलाई बङ्ग्याउने, अर्कै ख्रिस्ट प्रचार गर्ने, अर्कै आत्मा अनि अर्कै खालको अभ्यासहरू भित्राउने प्रयास गरिरहेको थियो। अनि कोरिन्थीहरूले चाहिँ अलिअलि उनीहरूको कुरा सुन्न थालिरहेका थिए, समस्या यो थियो। अनि त्यसैले पावलले भन्छ दोस्रो कोरिन्थी 6:11 हे कोरिन्थी हो, चाखलाग्दो छ यो अगाडि हामीले हेऱ्यो भने चाहिँ यसरी नै उसले सम्बोधन गरेको छैन, हे कोरिन्थी हो, एकदमै यहाँ चाहिँ महत्वपूर्ण मोडमा आइपुगेको छ, एउटा महत्वपूर्ण कुरा हृदयदेखि नै उनीहरूलाई जोरदार साथ भन्न लागिरहेको छ। हामीले तिमीहरूसँग मुख खोलेर कुरा गर्यौं, तपाईँ सोच्नु मुख खोलेर त कुरा गरिन्छ नि होइन, यो भनेको चाहिँ एकदम खुल्लम खुल्ला कुनै कुरा पनि ढाकछोप नगरिकन कुनै कुरा पनि देखावटी होइन हामीले त्यसरी कुरा गर्यौं भन्दैछ। हाम्रो हृदय फराकिलो छ, पावलले आफ्नो पुरा हृदय खोलेर नै कोरिन्थीहरूसँग चाहिँ आफ्नो बातचित गरेको छ यो चिठीमा। योभन्दा अगाडि हेर्नुपर्छ अनि अहिले समय छैन, तर एक पददेखि यो 10 पदमा चाहिँ त्यसरी नै कुरा गरिरहेको छ। 12 पद, तिमीहरूका लागि हाम्रो हृदय साँगुरो छैन तर तिमीहरू पो तिमीहरूका हृदयहरूमा साँगुरा छ। कोरिन्थीहरूले त्यस्तो गर्दैथ्यो, छिटो शिक्षकहरूलाई पनि कान दिन थालिरहे। भनेपछि पावलले प्रचार गरेको सुसमाचारलाई चाहिँ सम्झौता गर्न थालिरहेको थियो। भनेपछि पावलप्रति अनि फलस्वरूप परमेश्वरको सुसमाचारप्रति चाहिँ उनीहरू सागर हुन थालिरहेको थिए। 13 पद, अब मेरा नानीहरूलाई चाहिँ म भन्दछु यसको बदलामा तिमीहरू पनि फराकिलो हौ। अनि यो सन्दर्भमा चाहिँ पावलले अलग हो भन्ने अब शिक्षा दिन थाल्छ। अनि त्यसले तपाईँ र मैले चाहिँ आफ्नो जीवनमा हामीले यो कसरी गरिरहेका छौँ, म विश्वासीहरूसँग कुरा गर्दैछु, तपाईँले चाहिँ आफूलाई जाँच्नुहोस् अनि भन्नुहोस् है प्रभु तपाईँ त अलग हुनुहुन्छ, पवित्र हुनुहुन्छ, म अपवित्रतामा म मरिरहेको एउटा पापीलाई तपाईँले बचाउनु भयो, अनि तपाईँ अलग पवित्र परमेश्वरसँग अब मेरो सङ्गति भएको छ, मेरो सम्बन्ध जोडिएको छ सदाको लागि। अब तपाईँ मलाई भन्नुहुन्छ अलग हो, प्रभु मलाई जाँच्नुहोस्, म यी कुराहरूमा चाहिँ साँच्चै तपाईँप्रति अलगिएर म जिउन हिँड्न बोल्न सोच्न सेवा गर्न म चाहन्छु। त्यस्तो गर्नेलाई चाहिँ परमेश्वरको अति नै बहुमूल्य प्रतिज्ञाहरू छन् यो खण्डमा जुन अब पढ्न लागेछ। पहिला चाहिँ 14 पदबाट अब सुरु गर्नेछौँ। अविश्वासीहरूसँग अर्थात् ख्रिस्टलाई आफ्नो मुक्तिदाता भनेर विश्वास नगर्नेहरूसँग असमान भएर एउटै जुवामा नजोतियो। अब यो जुवा भन्नासाथ यहुदीहरूलाई जुवा सम्बन्धी व्यवस्थामा नियम दिएको थियो। एकचोटि व्यवस्थाको 22 अध्यायमा पठाउनुहोस्, मूसाद्वारा दिएको नियममा यहुदीहरूलाई चाहिँ यो जोत्ने सम्बन्धीमा पनि नियम थियो। अस्ति हामीले तालिम अध्ययन गरेको थियौँ नि, याद छ कतिवटा नियमहरू दिएको थियो र इजरायललाई दाजुभाइहरू दिदीबहिनीहरू बिर्सिनु भयो छैन होला हजुर, साँच्चै बिर्सिनु भएको छ। व्यवस्थामा कतिवटा नियमहरू दिएका थिए, 613 बिर्सिन्छ, ठिक छ म सम्झाउला, 613 हो। अनि तीमध्ये एउटा नियम चाहिँ यस्तो थियो, व्यवस्था 22:10 उनीहरूलाई खेतीपातीको समेत नियम थियो, उनीहरूले लाउने लुगाको समेत नियम थियो, 613 नियम। अब उनीहरूको जोत्ने नियम हेर्नुहोस्, 22:10 लेखेको छ, तिमीले गोरु र गधालाई एकसाथ नारेर नजोत्नु। यहुदीहरूलाई चाहिँ पशुहरू सम्बन्धीमा पनि कुन खान हुने कुन खान नहुने कुन चाहिँ शुद्ध कुन चाहिँ अशुद्ध भनेर छुट्याउनु भएको थियो। परमेश्वरले पनि त्यो नियम राखिदिनु भएको, हामीलाई त्यो नियम छैन है, सबै कुरा हाम्रो लागि चाहिँ खानलाई शुद्ध छ, तर इजरायलीहरूलाई चाहिँ यो भिन्नता छुट्याउनको लागि तालिम दिनलाई चाहिँ यस्तो चिजहरू प्रयोग गर्नु त्यो याद गर्नुपर्छ। गोरु चाहिँ शुद्ध पशु थियो तर गधा चाहिँ अशुद्ध पशु थियो। होइन तपाईँले चाहिँ लिभी 11 इत्यादि अध्यायमा चाहिँ यो पाउनुहुन्छ। अनि अर्को कुरो के भने उनीहरूलाई सँगै नारेर जोत्न खोज्यो भने के हुन्छ, गोरु एक तरिकाले हिँड्छ गधा अर्कै तरिकाले हिँड्छ। है त्यो उनीहरूको हिँडाइ नै मिल्दैन, चाल मिल्दैन उनीहरूको, त्यसैले ननार्नु भन्नुभएको थियो। अर्को कुरो चाहिँ गोरुको तनाई एक किसिमको छ, तपाईँहरूलाई थाहा छ मलाई भन्दा, मैले चाहिँ एकचोटि मात्र गोरु छु त्यसो है, तपाईँले भन्नु होला, तपाईँले सोध्नु हो मलाई चाहिँ शङ्खुवा सभामा त्यहाँ दाइले चाहिँ तपाईँले एकचोटि चाहिँ गोरु जोत्नै पर्छ, किन भने गोरु जोते भन्न पाइन्छ नि ल ल जोत्छु भने, अनि गोरु जोते गाह्रो हुँदो रहेछ म त कान्ला कान्लातिर पुगिरहेको थिएँ। अनि यहाँ गोरुको तनाई एक किसिमको हुन्छ तर गधाको तान्ने अर्कै किसिमको हुन्छ, उनीहरूलाई नार्नुहोस् उनीहरू राम्रोसँग जोत्न सक्दैन, त्यसैले उनीहरूलाई यो नियम दिएको थियो। अब मत्ती 11 जानुहोस् एकचोटि, मत्ती 11 अध्याय अनि हामी 28-30 पद पढ्न लागेछौँ। यहाँ चाहिँ स्वयं प्रभु येशूले चाहिँ सुरुमा चाहिँ मुक्ति नपाएकाहरूलाई बोलाउँदै हुनुहुन्छ, त्यसैले तपाईँ आज यहाँ मैले अनन्त जीवन पाएँ कि पाएन खै, है म स्वर्ग जान्छु कि जाँदिन खै, आज मऱ्यो भने थाहा छैन, त्यो अवस्थामा तपाईँ हुनुहुन्छ भने यो पदले तपाईँलाई चाहिँ बाटो खोलिदिन सक्छ। किन प्रभुको वचन हो, सुन्नुहोस् त प्रभु येशूले भन्दै हुनुहुन्छ, हे सबै, मत्ती 11:28 हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरू हो, पापको भारीले थिचिएकाहरू हो। परमेश्वरले थाहा छ हाम्रो अवस्था, परमेश्वरलाई राम्रै थाहा छ हामी पापले लादिएका मानिसहरू हौ भनेर, अनि पापले हामीलाई चाहिँ एकदम जोतेको छ भनेर मलाई थाहा छ, त्यसले बाँधेको छ, त्यसको बन्धन र बोझ पनि हामीलाई पटक्कै शान्ति छैन भनेर पनि थाहा छ। अनि उहाँले भन्नुहुन्छ म कहाँ आऊ अनि म तिमीहरूलाई विश्राम दिनेछु, म तिमीलाई शान्ति दिनेछु, तर म कहाँ आऊ, म कहाँ आऊ, कुनै धर्मका आऊ भन्नु भएन, कुनै नियमहरूका आऊ भन्नु भएन, एउटा चर्चमा आऊ भन्नु भएन, एउटा कुन मान्छेका जाऊ भन्नु भएन, म कहाँ आऊ, एउटा व्यक्तिका आउनुहोस् प्रियहरू, प्रभु येशू ख्रीष्टले क्रुस मरेर परिउनु भयो। अनि तपाईँहरू कतिले भन्न सक्नुहुन्छ म त आइसकेँ, प्रभुको भइसकेँ, त्यस भए अब अर्को कुरा भन्नुहुन्छ आइसकेको लागि चाहिँ 29 पदमा मेरो जुवा आफूमाथि रह, प्रभु येशूको जुवा छ। म विदेशमा हुँदाखेरि हाम्रो पास्टरको घरमा म भेट्न गएको थिएँ अथवा कसरी त्यहाँ पुगेको थिएँ म, अनि उहाँको बैठक कोठामा चाहिँ भित्तामा चाहिँ एउटा ठुलो जुवा चाहिँ झुन्ड्याइएको थियो, र पुरानो जुवा जस्तो लाग्यो मलाई, तर एकदम राम्रो, फेरि एकदम त्यो त कलाकै कलाको एउटा सोन जस्तो देखिन्थ्यो कि, त्यो जोत्नलाई होइन कि जस्तो पनि लाग्यो, तर साँच्चैको जुवा अरे, उहाँको हजुरबाले है उहाँको हजुरबाले चाहिँ त्यसद्वारा नै जोत्नुहुन्थ्यो। अनि त्यसैले उहाँले चाहिँ भित्तामा त्यो राख्नु भएको थियो, अनि अरू केही पनि लेखेको थिएन, पद पनि थिएन, तर सिधै यही पद कुन चाहिँ विश्वासीले याद आउँदैन होला, यो छ प्रभु येशूको जुवाको सम्झना गराउनलाई त्यो पास्टरले त्यहाँ राखेको हुनुपर्छ। प्रभु येशूको जुवा छ, प्रभु येशू परिश्रमी हुनुहुन्छ, प्रभु येशू काम गर्दै हुनुहुन्छ, प्रभु येशू चाहिँ पिताको काममा म व्यस्त हुनुपर्छ, मेरो भोजन नै मेरो पिताको इच्छा पुरा गर्नु हो। अनि उहाँले भन्नुहुन्छ मेरो जुवा छ, अब उहाँले भन्नुहुन्छ तिमी बोक, अब मसँगै बोक, तिमी एक्लै बोक होइन, मसँग मेरो जुवा बोक, यसरी भन्नुहुन्छ मेरो जुवा आफू माथि राख, यो आज्ञाबाट म के बुझ्छु भने हामी आफैले गर्नुपर्छ, एउटा विश्वासीले त्यो गर्नुपर्छ, मुक्ति पाइसक्यौँ। तर अब चाहिँ के चाहनुपर्छ भने प्रभु म तपाईँको तालिमको मुनि चाहिँ म बस्न इच्छुक छु, तपाईँसँग काम गर्न म चाहन्छु, तपाईँको सहकर्मी हुनलाई चाहिँ म रोज्दछु। मुक्ति पाउन मैले रोजिसकेँ, तर अब म चाहिँ परमेश्वर पिताको सेवा गर्न म आफूलाई सुम्पन्छु, अनि म आफै सक्दिनँ अनि तपाईँले चाहिँ मलाई सहायता गर्नुहुन्छ, तपाईँको जुवा मुनि म बस्छु। यत्रो समय म संसारको जुवा मुनि बसेँ, शैतानको जुवा मुनि म हिँडेँ, पापको जुवामा बाँधिएँ, तर अब चाहिँ म तपाईँको जुवा, मेरो जुवा आफू माथि राख। तपाईँले गर्नुभयो, उहाँले भन्नुहुन्छ त्यसपछि र के गर्ने, त्यसपछि उहाँको जुवा मुनि रहेर र मबाट सिक। यो मबाट भनेको चाहिँ मबाट सिकको मतलब चाहिँ तिम्रो सिकाइ मबाट हुनुपर्छ, तिमीले जे पनि सिक्ने हो मबाट आउनुपर्छ, कुनै यो मानवीय शिक्षा होइन, मबाट नै तिमीले चाहिँ सबै तिम्रो शिक्षाहरू पाओ। अनि यो गर्न चाहिँ तपाईँले आफूलाई उहाँको जुवा पनि राख्नुपर्छ। एउटा व्यक्ति बाइबल कलेज जान सक्छ, तर यो मबाट सिक भनेको कहिले पनि नहुन सक्छ उसको जीवनमा। एउटा व्यक्ति कहीँ तालिमहरूमा बस्न सक्छ, तर कहिले पनि मबाट सिक भन्ने कुरा उसको जीवनमा कहिले पनि अनुभव नगर्न सक्छ। तर एउटा व्यक्ति, एउटा साधारण विश्वासीले चाहिँ विश्वासैद्वारा उसको हृदय झुकेर म चाहिँ येशू ख्रीष्ट मेरो प्रभुबाट नै म सिक्नको लागि चाहिँ चाहन्छु, यो निर्णय हो, क्या कुनै गाह्रो कुरो होइन, हृदय दिने हो। अनि उहाँले म सिकाउँछु भन्नुभएको छ, हेर्नु, किनकि म नम्र र हृदयमा दिन्छु अनि तिमीहरूले आफ्नो मनमा विश्राम पाउँछ। देख्नुभयो यहाँ दोस्रो विश्राम, पहिलो विश्राम चाहिँ जब हामी चाहिँ पापको भारी हाम्रो पिठ्यूबाट खस्यो, त्यो चाहिँ मुक्तिको विश्राम हो। तर यो दोस्रो विश्राम चाहिँ जब ख्रीष्ट सँगै हामी एउटै जुवा मुनि रहेर परमेश्वर पिताको इच्छा पालन गर्न थाल्छौँ उहाँको सामर्थ्यले, अनि त्यो चाहिँ अर्को विश्राम, यो चाहिँ चेलापनको विश्राम हो। मुक्तिको विश्राम एउटा छ भने चेलापनको विश्राम पनि छ, नत्र सेवा गर्न खोज्छ अनि हामी चाहिँ हामीलाई यो विश्राम थाहै हुँदैन, किनभने आफ्नै प्रयासमा गरिरहेको छ, किनभने प्रभु येशु ख्रीष्टको जुवा मुनि गरिने सेवा चाहिँ कस्तो छ, तीस पदमा हेर्नुहोस् त, मेरो जुवा सजिलो र मेरो भारी हलुका छ। यो चाहिँ हामी आफै बाटेको होइन प्रियहरू, यो चाहिँ उहाँले हामीलाई सक्षम बनाउनुहुन्छ, मलाई शक्ति दिनुहुने ख्रीष्टद्वारा म सबै कुरा गर्न सक्छु। कहाँ लेखेको छ त्यो दिदीबहिनीहरू, दाजुभाइले भनिसक्नुभयो, फिलिपी 4:13 विचार गर्नुहोस् न, मलाई शक्ति दिनुहुने ख्रीष्ट है, जोसँग म एउटै जुवा मुनि छु, म यो गर्न सक्छु। यदि यो परमेश्वरले गर भन्नुभएको छ भने म गर्न सक्छु, यदि परमेश्वरले मलाई यसरी अलग हो भन्नुभएको छ भने यो सम्भव छ। आउनुहोस् हामी दोस्रो कोरिन्थीमा जाँ, हाम्रो ठाउँमा दोस्रो कोरिन्थी 6:13 त्यसैले अब हामी हेर्न लागिरहेछौँ दोस्रो कोरिन्थी 6:14 भनिएको छ, अविश्वासीहरूसँग जसले परमेश्वरलाई विश्वास गर्न चाहँदैन गरिरहेका छैनन् र विश्वासमा छन् उनीहरूसँग चाहिँ असमान भएर, अनि अघि देखिहाल्नु भयो त्यो जुवा त बराबरी हुँदैन, गधा र गोरु जस्तै एउटै जुवामा नजोतियो, किनकि अब सुरु हुन्छ कारण दिन थाल्छ, किनकि अनि एउटा श्रृङ्खला नै छ यहाँ, अथवा एउटा श्रृङ्खलाबद्ध हिसाबले छ, 1, 2, 3, 4 कारणहरू दिन थाल्छ। पहिलो, किनकि धार्मिकताको अधर्मसँग के सङ्गति, यो प्रश्नको रूपमा चाहिँ पावलले चाहिँ अब कोरिन्थीहरूसँग चाहिँ तर्क गर्न थाल्छ। दोस्रो, अनि उज्यालोको अँध्यारोसँग के सहभागिता, अनि ख्रिस्टको बेलियालसँग के एकता अथवा विश्वासीको अविश्वासीसँग के हिस्सा अनि परमेश्वरको मन्दिरको मूर्तिहरूसँग के सम्बन्ध? एकछिन त्यहाँ रोकम है। अब त्यो खण्ड हेर्न अगाडि चाहिँ एकछिन म यो एउटै जुवामा नजोतियो अविश्वासीहरूसँग असमान भएर अथवा सायद यसलाई अझ राम्रोसँग यसरी अनुवाद गर्न सकिन्थ्यो होला मेरो विचारमा चाहिँ कि अविश्वासीहरूसँग बेमेल जोडी नबन, त्यो जोडी चाहिँ बेमेल हुन्छ भन्न खोजेको। त्यसैले तपाईँ यदि अलमल भयो भने असमान भएर एउटै जीवनमा जति कतिले मलाई प्रश्न गरेको छ त्यसैले यसलाई चाहिँ यसरी अनुवाद गर्न सकिन्छ अविश्वासीहरूसँग बेमेल अथवा मिल्ने नमिल्ने अबराबरी भनौँ न होइन बराबर त्यसको उल्टो चाहिँ नबराबर है बेमेल जोडी एउटै जुवा नहो। यो चाहिँ अवश्य नै एक होइन विभिन्न कुरामा लागु हुन्छ तर एक विवाहमा लागु हुन्छ अवश्य नै। एउटा विश्वासीले कुनै पनि हिसाबले एउटा अविश्वासीलाई विवाह गर्न हुँदैन किनभने विवाह जस्तो नजिकको जोडी त कुन हुन्छ र यो मानव सम्बन्ध र एउटा पति र पत्नी जस्तो। अनि त्यसैले एउटा विश्वासी र अविश्वासी एउटै जुवामुनि विवाहको बन्धनमा आउनु चाहिँ परमेश्वर इच्छा होइन एकदम स्पष्ट छ। तर प्रश्न उठ्न सक्छ तर म त मेरो विवाह भइसक्यो अनि अहिले मैले प्रभुलाई पाएँ अनि अनि मेरो श्रीमान अथवा मेरो श्रीमती विश्वास गरेको छैन के त त्यो अब छोडेर जाने उसलाई होइन होइन त्यो होइन अवश्य नै। एकचोटि पहिलो कुरा सात अध्यायमा तपाईँलाई यो स्पष्टै होला तैपनि बाइबल कहीँ पनि जुधेको छैन यति सुन्दर छ परमेश्वरको वचन अनि कुनै पनि आज्ञा कुनै पनि अर्को आज्ञासँग जुत्दैन प्रियहरू। पहिलो कुरा त्यसैले यहाँ पहिलो कुरा सात अध्यायको बाह्रदेखिको खण्डमा हामी पढ्छौँ स्वर पदसम्म यो चाहिँ अब तिनीहरूलाई लागु हुन्छ जो पहिल्यै विवाह भइसकेको थिए अनि एकजना पति अथवा पत्नी चाहिँ प्रभुमा आयो। अब एक्कासी त्यहाँ बेमेल जोडी त भएको छ तर त्यो त पछि भएको बेमेल जोडी बेमेल जोडीमा सुरु भएको थिएन उनीहरू चाहिँ दुईटै अविश्वासी थिए पहिला अब पो एकजना उज्यालोमा छ अर्को अन्धारमा छ अब के गर्ने सातको बाह्रमा पहिलो कुरा थियो तर बाँकी रहेकाहरूलाई प्रभु होइन म भन्दछु। अब एकछिन रोकौँ है अब यो खण्ड पढ्दाखेरि चाहिँ कतिले चाहिँ त्यसैले यो पावलले लेखेको त प्रभुले भनेको होइन यो उसकै विचार हो कतिले त्यसरी अर्थ लगाउँछन् तर होइन यो खास के भनेको हो भने तर बाँकी रहेकाहरूलाई प्रभु होइन म भन्दछु यसको माने चाहिँ यो हो कि प्रभु येशु यो संसारमा 3.5 वर्षसम्म जब सिकाउँदै हिँड्नु भयो उहाँले यस विषयमा कुनै शिक्षा भन्नु भएन भन्न खोजेको या अर्थात् मत्ती मर्कुस लुका यहुन्नामा यस विषयमा केही पनि लेखेको छैन भन्न खोजेको त्यति हो। यो चाहिँ प्रभुको विचार होइन यो मेरो आफ्नै विचार हो भने होइन तपाईँले अरू थोकहरूसँग अरू खण्डहरूसँग तुलना गरे हुन्छ यो चाहिँ प्रभुबाटै आएको वचन हो भनेर चाहिँ उसले पटक पटक दावी गर्छ जस्तै पहिलो कोरिन्थी 14 अध्यायमा छ होइन इत्यादि। तर त्यसैले फेरि यदि कुनै भाइको के अरे भाइ कि एउटा विश्वासीको कुरा गर्दैछ भाइ भन्न छ कि अविश्वासी पत्नी छ भनेपछि श्रीमान प्रभुमा आएछ श्रीमती प्रभुमा आइसकेका छैन र त्यो भनेको अविश्वासी पत्नी उसित रहन राजी हुन्छ भने त्यो श्रीमती म छुट्टिन्छु भनिरहेको छैन भने उसले त्यसलाई नत्यागोस् एकदम स्पष्ट छ उसले त्याग्नु हुँदैन। अनि 13 पद अर्कोपट्टि पनि अनि कुनै स्त्रीको अविश्वासी पति छ र त्यो अविश्वासी पति उसित रहन राजी छ भने उसले त्यसलाई नछोडोस् कारण के 14 पद किनकि विश्वास नगर्ने पति पत्नीद्वारा पवित्र हुन्छ। अब यहाँ प्रश्न उठ्छ के विश्वास एकजनाले गर्दैमा उसको जीवनसाथी पनि मुक्ति पाउँछ भनेको हो त होइन यो पवित्रको शब्दको ठेट अर्थ चाहिँ अलग हुनु भनेको अनि एक अर्थमा चाहिँ मुक्ति पाएकाहरू चाहिँ परमेश्वरपट्टि अलग भएका छन् तर त्यो अन्य अर्थहरूमा पनि प्रयोग भएको छ जस्तै कि यहाँ कि एउटा व्यक्तिले एउटा घरमा एकजनाले विश्वास गर्ने बित्तिकै एक्कासी त्यो परिवार चाहिँ सुसमाचारको घेराभित्र आउँछ परमेश्वरको सुसमाचार र ज्योतिको घेराभित्र चाहिँ अलग हुन्छ अब मुक्ति पाइसकेको हुँदैन माफ गर्नुहोस् है एक्कासी तर उनीहरू चाहिँ अब मुक्ति पाउनलाई एकदम ठुलो सौभाग्य अथवा के भन्नु मलाई सहुलियत छ उनीहरूलाई होइन किनभने दिन प्रतिदिन त्यो विश्वास गरेको श्रीमान अथवा श्रीमती अथवा छोराछोरी पनि हुनसक्छ तपाईँहरू कति जानुहुन्छ बुवा आमा विश्वास गरेको छैन तर तपाईँ एउटा विश्वासी छोरा अथवा छोरी भएको कारणले त्यो घरलाई ठुलो मौका छ त्यत्तिकै मौका अर्को घरलाई छैन जहाँ अविश्वासी मात्र छ बुझ्दै हुनुहुन्छ त्यो अर्थमा पवित्र है त्यसले पढ्दैछौ नत्र भने तिमीहरूका छोराछोरीहरू अशुद्ध हुन्थे तर अब उनीहरू पवित्र छन् त्यही अर्थ हो छोराछोरीहरू पनि अब सुसमाचारको घेराभित्र आएका छन् दिनहुँ उनीहरूले आफ्नो विश्वासी बुवा अथवा आमा चाहिँ परमेश्वरको मन्दिर जो हो बाट चाहिँ केही सिक्ने मौका छ त्यसैले देख्नुभयो विश्वासीको कत्रो ठुलो जिम्मेवारी छ वास्तवमा है मुक्ति पाएर अनि मुक्ति पाए अब स्वर्ग जान्छ अब सिद्धिहालिन्थ्यो होइन हरेक दिन चाहिँ आफ्नो नाताको धारो आफ्नो नजिकहरूबाट सुरु गरौँ न होइन देखि लिएर आफ्नो छरछिमेकहरूलाई चाहिँ अब सुसमाचारको ज्योति हुनु परेको छ हामी यसरी लाइक हामीले नाम पाउने त्यतिको लाग्यो अर्को नि ठुलो काम हामी चाहिँ ख्रिस्टको गवाई भयौँ है अब पन्ध्र पद तर अब यस्तो अवस्था पनि आउन सक्छ विश्वासी नगर्ने छुट्टिन्छ भने म मान्दै मान्दैन म यो घरमा बस्दै बस्दिनँ तिमी त्यो कि धर्म छोड कि म तँलाई छोड्छु भन्न थाल्यो भने चाहिँ अब के गर्ने अनि त्यस्तो अवस्था आउँछ भएको पनि छ एकदमै दुःखदायी कुराहरू हुन्छ त्यस्तोमा तर विश्वास नगर्ने छुट्टिन्छ भने छुट्टियोस् अब के गर्ने उसलाई सिक्रीले मानेर राखेर भएन अनि यहाँ के भनेको छ भने यस्ता अवस्थामा भाइ वा बहिनी भनेको त्यो विश्वासी बन्धनमा छैन उसको उसलाई कुनै पनि कर छैन तर परमेश्वरले तैपनि यहाँ चाहिँ अब भन्दैछ तर हेर्नुहोस् है कति सन्तुलनमा छ परमेश्वरको वचन कुनै पनि ठाउँमा चाहिँ पदलाई चाहिँ गलत प्रयोग गर्न नपाइयोस् भन्ने तरिकाले पनि परमेश्वरले सुरक्षाको शर्तहरू शब्दावलीहरू राखेको राखेछ यहाँ तर परमेश्वरले हामीलाई मेलमिलापको लागि बोलाउनु भएको छ किन यो राखिएको होला बुझ्नुहुन्छ है हामीले एउटा विश्वासीले चाहिँ अर्को छुट्टियोस् जस्तो वातावरण चाहिँ बनाउन खोज्नु हुँदैन हामी पवित्र जीवन जिउनुपर्छ हाम्रो परमेश्वरको सत्यतालाई सम्झौता गर्नुहुन्न तर उसलाई चाहिँ यस्तो बेले एउटा गलत तरिकाले अप्ठ्यारो पारेर चाहिँ जाऊ जाऊ जस्तो चाहिँ पार्न खोज्नु चाहिँ हाम्रो त्यो काम होइन यहाँ भनेको छ त्यसैले तर परमेश्वरले हामीलाई मेलमिलापका निम्ति बोलाउनु भएको छ भनेको मतलब किनकि अब आउँछ हेर्नु चाहिँ हरेक पद जोडिएको छ स्वर पद किनकि हे पत्नी अब यो चाहिँ विश्वासी पत्नीलाई भन्दैछ तिमी के चाहन्दछौ कहीँ तिमीले आफ्ना पतिलाई पो बचाउन सक्छौ कि अनि हे पति अब विश्वासी श्रीमानलाई भन्दैछ तिमी के जान्दछौ कहीँ तिमीले आफ्नी पत्नीलाई पो बचाउन सक्छौ कि अब यो स्पष्ट होस् कि हामीले बचाउन सक्ने त होइन मुक्ति दिन सक्ने त हामीले होइन तर यहाँ के भन्न खोजेको भने हामी मार्फत त्यो अविश्वासी पत्नीले पतिले चाहिँ मुक्ति पाउन सक्छ हाम्रो गवाहीको कारण अनि त्यस्तो धेरै गवाहीहरू छन् ज्यादै राम्रो हो अनि यदि तपाईँको अविश्वासी पत्नी अथवा पत्नी प्रभुमा आइसकेको छैन भने धीरज गर्नुहोस् निराश नहुनुहोस् धैर्य गर्नुहोस् पवित्र जीवन जिउनलाई चाहिँ आफूलाई सुम्पनुहोस् अनि प्रभुको जुवामुनि रहेर चाहिँ गवाही हुनुहोस् अनि यहाँ अर्को कुरा के भन्छ भने ग्यारेन्टी त छैन फेरि हेर्नु न यो पद कसरी लेखेको छ तिमी के जान्दछौ कहीँ यसरी लेखेको छ सम्भावना छ कहीँ तिमीले आफ्ना पतिलाई पो बचाउन सक्छौ कि भनेर अब श्रीमान विश्वासी भएपछि चाहिँ ग्यारेन्टी उसको श्रीमती विश्वासी हुन्छ नै भन्ने छैन भइदेवे त हुन्थ्यो है तर छैन त्यो किनभने सुसमाचार भन्ने कुरा चाहिँ त्यस्तो अटोमेटिक कुरा होइन यो चाहिँ एउटा व्यक्तिगत कुरा यति व्यक्तिगत कि श्रीमान श्रीमती जस्तो यस्तो नजिकको सम्बन्ध भएको अवस्थामा पनि एकले अर्कालाई चाहिँ वचन केही गर्न सक्दैन, खाली गुवाई हुन सक्छ, एउटा असल पति भइदिन सक्छ, एउटा विश्वासयोग्य पत्नी भइदिन सक्छ, कुनै पनि त्यहाँ दोष लगाउन नमिल्ने, कुनै पनि ठेस नखुवाउने तरिकाले जिएर एउटा नम्र अनि एउटा सहयोगी भावनाले, प्रेमको भावनाले चाहिँ जित्न सकिन्छ। एकचोटि सँगै सम्बन्धमा हितोपदेश 11 जाउँ त, यी दिनहरूमा हामी धेरै हितोपदेशहरू छौँ यही सम्बन्धमा। हितोपदेश 11 उपदेश 11 अनि हामी फर्किहाल्नेछौँ, त्यसैले त्यो ठाउँमा छोड्नुहोस् भन्नुपर्ने थियो है। हितोपदेश 11 30 पद २९ पद पनि पढौँ है। जसले आफ्नै घरलाई दुःख दिन्छ, घर भन्नाले परिवारको कुरा गर्दैछ, जसले आफ्नै घरलाई दुःख दिन्छ त्यसले पैतृक सम्पत्तिको रूपमा हावा पाउनेछ भने घुमाउनेछ, अनि मूर्ख बुद्धिमान हृदय भएको मानिसको दास बन्नेछ, उसको पैतृक सम्पत्ति पनि उसले गुमाउनेछ भन्ने कुरा गर्दैछ। 30 पदमा धर्मी जन, अनि अस्तिदेखि अस्ति नै अध्ययन गरेको थियौँ याद छ, म अलिकति सम्झना गर, हितोपदेशमा जब जब तपाईँले धर्मी जन भन्ने यो शब्द पाउनुहुन्छ यसको माने चाहिँ के हो भने ठिक काम गर्ने, त्यति भनेको सिधा बाटोमा हिँड्ने, ठिक बोली ठिक व्यवहार होइन, व्यापारमा परिवारमा पढाइमा अल्छीपना इत्यादि सम्बन्धमा होइन, मानिसहरूको बोलीमा धर्मी जन ठिक व्यवहार त्यति हो ल। धर्मी जनको फल जीवनको रुख हो भन्दैछ, उसको फल चाहिँ राम्रो हुन्छ भन्दैछ, मृत्यु होइन जीवन हुन्छ त्यहाँ भनेको छ, यो चाहिँ उसको दिनदिनको जीवन माने फेरि त्यो शब्द प्रयोग गर्यो तर कुन अर्थमा भने उसले चाहिँ अन्धकार र श्रापको फल खानु पर्ने छैन तर उसले जीवनको रुखबाट खाइरहन सक्नेछ भन्नु खोजेको, यो हाम्रो दिनदिनको जीवनमा आशिष हुनेछ भन्नुभएको छ। कति सरल छ है, हामी ठिक काम गरौँ यसको प्रतिफल असल हुनेछ, धन्यवाद है। त्यसको सम्झना त मलाई घरिघरि आइरहेको थियो है, खालि त्यहाँ जान मात्र मैले सकिरहेको थिएन। अब त्यसपछि मैले पानी खन्याउँदै गर्दाखेरि 30 पदको दोस्रो भाग तपाईँ आफै पढ्नुहोस् त, अनि म तपाईँहरूलाई चाहिँ त्यो पदको बारेमा अलिकति गर्छु। यहाँ लेखेको छ दोस्रो भाग 11:30 अनि जसले आत्माहरू जित्छ, आत्माहरू जित्ने कस्तो कुरा हो यो, आत्माहरू जित्ने मानिसहरू खेल खेलेर पैसा जित्न खोज्छन्, कोही कोही फुटबल खेल्न सिपालु हुन्छन् जित्छन्, सिल्ड खेल जितेर ल्याउँछन् स्कुल भलिबल इत्यादि, अनि जो पनि सफल जित्न खोजिरहेछ, तर यहाँ चाहिँ सबभन्दा ठुलो जितको कुरा गर्दैछ एक हिसाबले भन्यो भने त्यो के भन्छ, आत्माहरू जित्न, अर्थात् प्रभुमा एउटा हराएको आत्मालाई मृत्युबाट जीवनमा डोर्याउनु, हामीले त दिन सक्दैनौँ उसलाई कहाँबाट सक्नु, तर डोर्याउनु उसलाई त्यो बाटो देखाइदिनु, हामीले बिचमा ठेस नखुवाउनु उसलाई है, त्यो मान्छे चाहिँ बुद्धिमान हुनेछ। कस्तो राम्रो भन्दै जसले आत्माहरू जित्छ ऊ बुद्धिमान हो। अब यसलाई अर्कोतिरबाट हेऱ्यो भने चाहिँ यसबाट के पनि हामीले सिक्न सक्छौँ भने बुद्धिमानी साथ हिँडिरहेको हुनुपर्छ, हामीले हाम्रो मुक्ति नपाएको हाम्रो आफन्तहरूलाई प्रभुमा ल्याउनलाई, अनि बुद्धि भने के हो, परम प्रभुको भय नै बुद्धिको सुरु हो भनेछ, सुरु नै त्यहाँबाट हुन्छ, अब त्यो नै भएको छैन, अनि परम प्रभुको भय भने के हो, खराबीलाई घृणा गर्नु र खराबीलाईबाट अलग हुनु एकदम स्पष्ट छ यो परिभाषाहरू कि मैले बनाएन सबै उपदेशमा छ अनि अन्य ठाउँमा पनि छ खराबीलाई चाहिँ घृणा नै गर्नु यहाँ भित्रदेखि त्यसबाट अलग हुनु है त्यो चाहिँ बुद्धिको सुरुवात हुन्छ अनि बुद्धिमान व्यक्तिहरूले नै आत्माहरू जित्छ म त त्यस्तो हुन चाहन्छु तपाईँ चाहनुहुन्छ है जसले आत्माहरू जित्छ बुद्धिमान हो त्यसैले एउटा पति अथवा पत्नीको कुरा गर्दै थियौँ जसको श्रीमान अथवा श्रीमती होइन प्रभुमा आएको छैन हो यो यति गर्नुहोस् तपाईँले मुक्ति दिन सक्नुहुन्न त्यहाँ कुनै ग्यारेन्टी पनि छैन तर तपाईँले गर्न सक्ने आफ्नो भागमा चाहिँ त्यहाँ कुनै पनि कसैले केही भन्ने ठाउँ नहोस् अनि प्रभुले समेत एक दिन भन्नुहोस् होइन छोरा अथवा छोरी तिमीले चाहिँ त्यो घरमा त्यो परिवारमा मेरो साक्षी चाहिँ भयो त्यति हो मैले खोजेको बचाउने काम त मेरो हो तिमी चाहिँ मेरो गवाही भइदियो अब फर्केर जाउँ है दोस्रो कोरिन्थी छमा दोस्रो कोरिन्थी छमा ठिक छ ल विवाहको सम्बन्धमा त यो अवश्य नै हो एउटै जुवामा नजोतियो अविश्वासीसँग अनि त्यो अर्को अवस्थालाई पनि हेऱ्यौँ जहाँ पहिला अविश्वासी गरेपछि प्रभु आएको सन्दर्भमा तर दोस्रो कुरा चाहिँ है यो राम्रोसँग बुझ्नु चाहिँ के भने यो अविश्वासीसँग एक एउटै जुवामा नजोतियो भन्ने कुरा चाहिँ यो चाहिँ हाम्रो काम सम्बन्ध पनि लागू हुन्छ प्रिय अब कुन हिसाबले भने पार्टनर हुने सम्बन्धमा व्यापारमा पार्टनर भनेको त बुझ्नुहुन्छ नि है व्यापारमा पार्टनर बुझ्नुहुन्छ कुनै पनि व्यापारीमा साझेदार पार्टनर हुनु दुईजनाले नै एउटै थैली बनाउनु क्या त्यो त त्यो भनेको पार्टनर हुनु एउटै थैली हुनु अनि त्यसको आम्दानी चाहिँ दामसाही रूपमा चाहिँ त्यसरी बाँड्नु एउटा विश्वासी र अविश्वासी त्यो जुवामा चाहिँ आउनु हुँदैन यसले त्यसलाई पनि अवश्य नै लागू हुन्छ अनि त्यो बुझ्न खास गाह्रो छ है एउटा साँचो घटना बताउँछु के बताउन लागेको हुन्छ एउटा विश्वासी र अविश्वासी चाहिँ एउटै साझेदार पार्टनर हुन साथ आउने समस्याहरूको सम्बन्धमा मैले दिन लागेको उदाहरण त कस्तो भने उनीहरू एउटा विश्वासी र अविश्वासी नै हो तर उनीहरू साझेदार एक हिसाबले पार्टनर भएको पनि होइन तर कस्तो अवस्था भयो भने दाजुभाइमा एकजना चाहिँ विश्वासी एउटा अविश्वासी उनीहरूको चाहिँ अब अंशभण्डा भएको थिएन बुझ्नुहुन्छ है अनि बुवा होइन दाजुबाट आएको सम्पत्ति अब भाग लाउने बेला आयो होइन अनि भाग लाउनु पर्दाखेरि चाहिँ एउटा टुक्राको जग्गा रहेछ अनि त्यो के गर्ने त अब चिरेर एकदम सानो छ त्यो है बरु त्यसलाई बेचौ र त्यसको जति आउँछ त्यसलाई अदा अदा गर एकदम सरल देखिन्छ है तर जटिल हुन जान्छ त्यति पनि हेर्नु चाहिँ संसार यस्तो जोखिमपूर्ण छ त्यो के कुरा आउँछ भने किनभने अब त्यसलाई बेच्दाखेरि त नामसारी गर्नु पर्यो है अब तपाईँको पुग्दैछ है नामसारी गर्दाखेरि सरकारलाई कर तिर्नु पर्यो अब कर तिर्नु पर्दा चाहिँ अविश्वासीले चाहिँ भन्छ ए त्यो यतिकै नै बेचेको भनेर नभनौ न अलिकति घटाइदिउँ सबैले त्यही गर्छ अनि किन यो बेकारमा यो पैसा खेर फाल्नु तर विश्वासीले भन्छ त्यो त हुँदैन है हामीले त्यो झुट बोल्नु हुँदैन म त त्यो गर्न सक्दिनँ भन्छ हेर्नुहोस् है उनीहरू पार्टनर पनि होइन उनीहरू त अब जन्मैले एउटा आमाको गर्वबाट जन्मे पैतृक सम्पत्ति बाँड्न खोज्दाखेरि पनि समस्या छ भनेपछि झन् पार्टनरमा कति समस्या हुन्छ हामी ऊ त त्यो होइन रोजेर फलानुको दाइ एउटा भाइ त भाव होइन है तर पार्टनर हुनु भने त रोजेर हो नि त त्यसैले धेरै समस्या आउँछ अनि त्यो विश्वासीलाई नै दुःख हुन्छ आखिरमा उसको गवाही पनि बिग्रिने अवस्था धेरै हुन्छ कि त उसले सम्झौता गर्न थाल्नुपर्छ ऊ खुकुलो हुन थाल्नुपर्छ ल ल ल होस् ल है व्यापारलाई त चलाउनु पर्यो भन्दै अनि आखिरमा चाहिँ त्यो व्यक्तिको आत्मिक जीवन चाहिँ नाश हुन्छ। त्यसैले व्यापारमा पार्टनरसिपलाई पनि लागु हुन्छ, एउटै जुवामा नजोतियो। अरू कुराहरू पनि छन्, त्यस्ता गोप्य संघ संस्थाहरू हुन्छन् है, तपाईँलाई थाहा नहोला तर हुन्छन् त्यस्ता गोप्य संघ संस्थानहरू जसमा चाहिँ मान्छेहरू सदस्य बन्छन्, कसैलाई थाहा हुँदैन अनि उनीहरूको आफ्नै नियम हुन्छ, उनीहरूको आफ्नै होइन विधान पनि होला, के होला उनीहरूको होइन, कोही को त रगत निकालेर सोपेर म चाहिँ होइन यसलाई गोप्य राख्छु भन्ने पनि हुन्छ। अनि अब एउटा विश्वासी चाहिँ कदापि पनि त्यस्तो खालको गोप्य संघ संस्थामा चाहिँ सदस्य बन्नुहुन्न, किनभने जुन समूहलाई ख्रिस्टको नामको मतलब छैन, जहाँ चाहिँ प्रभु येशू ख्रिस्टलाई स्वागतै छैन, कसरी एउटा विश्वासी चाहिँ त्यहाँ साझेदार अथवा सदस्य बन्न सक्छ र बुझ्यो भने चाहिँ। साथै यो केमा पनि लागू हुन्छ भने यो चाहिँ हाम्रो सामाजिक जीवनको केही कुराहरू गर्न थाल्छ, केही कुराहरू गर्छ। अब सामाजिक जीवनमा चाहिँ हामीले हितोपदेश 11:30 इत्यादि अनि 2 कुरिन्थी 5 हामी ख्रिस्टका राजदूतहरू हौ, प्रेरित 1:8 तिमीहरू मेरो निम्ति संसारको पल्लो छेउसम्म गवाही हुनेछौ होइन, मत्ती 28 मर्कुश 16 सबैलाई सुसमाचार प्रचार गरे, यी प्रभुको आज्ञाहरू को प्रकाशमा चाहिँ हामी अविश्वासीहरूसँग चाहिँ हामीले सम्पर्क चाहिँ कायम राख्नुपर्छ। अब अविश्वासीहरूसँग सम्पर्क नै भएन भने त कसरी उनीहरूलाई जित्न सकिन्छ, अथवा एउटा मछुवाको सम्पर्क चाहिँ माछासँग हुनुपर्छ, माछाबाट अलग हुन्छ भने त कहिले पनि उसले माछा पक्रिँदैन। त्यसैले उनीहरूको आत्मा जित्नलाई चाहिँ सम्पर्क हामी राख्छौँ, उसको वास्ता हामी त्यसरी गर्छौँ। हाम्रो मुख्य ध्येय भनेको नै हामी त्यो गर्न चाहिरहेका छौँ, कुनै पनि सहायता उनीहरूलाई हामी गर्यो भने पनि हाम्रो उद्देश्य के छ, म ख्रिस्ट दर्शाउन चाहन्छु, उसलाई सुसमाचार बाँड्ने मौका हुन्छ कि, यसलाई ट्र्याक दिन पाउँछु कि होइन, हामी चाहिँ त्यो गर्न खोजिरहेछौँ है। तर अब कुरा आउँछ है, ठुलो तर है, तर कहिले पनि ती अविश्वासीहरूको पापपूर्ण मोज मजाहरूमा चाहिँ हामी भाग लिन सक्दैन, कहिले पनि कुनै हिसाबले पनि। अविश्वासीहरूसँग हाम्रो सम्पर्क त हुन्छ उनीहरूलाई जित्नको लागि प्रभुमा, तर उनीहरूको पापपूर्ण कुनै पनि मोज मजामा चाहिँ कहिले पनि हामी भाग लिन सक्दैनौँ। अलग हो भने यही नै हो, एउटै जुवामा जाउँ जति भनेको यही नै हो प्रियहरू, यो होइन भने के हो, अथवा हामी कुनै पनि त्यस्तो क्रियाकलाप अनि अनेक आउँछ क्या, त्यसैले यो भनेर त्यो सूची बनाएर यहाँ साध्य छैन, खालि सिद्धान्त बुझौँ लागू गरौँ, सिद्धान्त बुझ्ने कि अनि त्यसपछि चाहिँ संयोग कुरामा लागु हुन्छ। त्यसैले कुनै पनि क्रियाकलाप यदि त्यो क्रियाकलापमा म भाग लिँदाखेरि चाहिँ उनीहरूलाई चाहिँ यस्तो भान पर्छ कि ए ऊ त हामी जस्तै रहेछ भन्ने भान मात्र पर्छ भन्ने पनि त्यसबाट अलग हुनुपर्छ, बुझ्नुभयो है। कुनै पनि क्रियाकलाप यदि चाहिँ ऊ पनि हामी जस्तै त रहेछ भन्ने पारिदिन्छ भने चाहिँ हामी त्यसबाट अलग हुनुपर्छ। अनि यो धार्मिक क्रियाकलापहरू भनौँ अथवा अझ चर्चको सवालमा पनि, यदि कुनै होइन चर्च छ अनि त्यसमा चाहिँ अविश्वासीहरूलाई पनि उनीहरूले चाहिँ सदस्य हुन दिन्छ भने त्यो ठाउँमा चाहिँ हामी सदस्य हुनु हुँदैन होइन, एकदम सजिलैसँग बुझ्न सकिन्छ है, तपाईँ ठानुलाई कहाँ गर्छ भरमा आउँछ एकदमै छ है। उनीहरू एक चाहिँ एकदमै हल्का रूपले नै छिटो बप्तिस्मा गराइहाल्ने, अब अझ कर गर्ने आउन पाएन अब डुबाइहाल्ने है, त्यो अविश्वासीहरू हो, मुक्ति पा हुँदैन उनीहरू या बिस्तारै पाउँदै गर्छन् त्यस्तै सोचाइ छ कि, नत्र भने उनकेला कि अब के सोचे अब है। त्यसैले छिट्टो बप्तिस्मा दिने त्यसैले अविश्वासीहरू नै धेरै बढिरहन्छन् त्यस्तो मण्डलीहरूमा, अनि आउने जाने मलाई पुग्यो त्यो, अब म पनि प्रयास गरेँ तर कहिले सुसमाचार पाइरहन्न, त्यसैले त्यस्तो मण्डलीमा हामी सदस्य हुन सक्दैनौँ। त्यही गरी हाम्रो सबै बसाइ सर्नु पर्यो भने चाहिँ हामी अलगपन्था अपनाउँदाखेरि र अविश्वासीहरू चाहिँ एउटै जुवामा नजोगियो भन्दाखेरि चाहिँ त्यो पनि लाभ हुन्छ, किनभने न त त्यहाँ त हामी त उसो सहभागी हुन जान्छौँ है। अनि त्यसले देख्नुभयो है, अब त्यसपछि चाहिँ अब यो श्रृङ्खलाबद्ध चाहिँ सुरु हुन्छ नि, त्यति मात्र गर्न भ्याउँछ जस्तो माझ। त्यसैले हेरौँ त्यहाँ है, पन्ध्र पदबाट के अरे चौध पदकै त्यो आज्ञा दिएपछि चाहिँ किनकि सुरु हुन्छ। पहिलोमा चाहिँ यहाँ भन्छ पावलले किनकि, किन नजोतियो भने, किन एउटै जुवामा ननारियो भने, किनकि कारण यो हो धार्मिकताको अधर्मसँग के संगति। धार्मिकता अधर्म यो चाहिँ नैतिक घेराहरूको सवाल हो, भनेको एउटा घेरा छ होइन जसले चाहिँ सही मार्ग यो हो भन्दैछ, अर्को छ होइन जे गरे पनि हुन्छ भन्ने छ, यो अधर्म हो। त्यसैले यो नैतिक र अनैतिक कहिले पनि आपसमा आउन सक्दैन, यी दुई चाहिँ वास्तवमा विपरीत सिद्धान्तहरू हो। ठिक र बेसिक भनेको त विपरीत हो भनेर सजिलै बुझ्न सकिन, त्यति भनेको यो धार्मिकताको अधर्मसँग भनेको चाहिँ जुन कुरा सही हो बेठिक कुरासँग कसरी सङ्गति हुन सक्छ भन्दैछ। त्यसपछिको वाक्यांश हेर्नुहोस्, अनि उज्यालोको अन्धारोसँग के सहभागिता। यो चाहिँ के को कुरा गर्दैछ भने, धेरै पटक चाहिँ परमेश्वरको ज्ञान होइन, परमेश्वर कस्तो हुनुहुन्छ, परमेश्वरलाई चिन्ने, यसलाई चाहिँ ज्योतिसँग तुलना गरेछ। परमेश्वरको बारेमा ज्ञान हुनु भनेको चाहिँ उज्यालो, परमेश्वरको बारेमा चाहिँ अज्ञानमा हुनु चाहिँ अँध्यारो। कतिपटक चाहिँ उज्यालो र अँध्यारो चाहिँ पाप र पवित्रतालाई पनि तुलना गरिरहेछ, त्यो पनि हो तर यो अर्थमा पनि छ है। तेस्रो कुरा चाहिँ यहाँ छ, अनि त्यसैले उज्यालोको भनेले परमेश्वरको ज्ञान पाएको, र अर्कोतिर चाहिँ परमेश्वरको ज्ञानबाट पुरै अन्धोपनामा रहेको दुई यो घेरा कसरी एउटै घेरा बस्न सक्छ भन्दैछ, यो सकिँदैन भन्दैछ। तेस्रो अनि यो कुरालाई त हामीले भौतिक कुरा पनि बुझ्छौँ, कहिले पनि अँध्यारो र उज्यालो सँगै बस्न सक्दैन होइन। अँध्यारो कोठामा तपाईँले एउटा मोमबत्ती, तपाईँको मोबाइल कतिको थिच्ने बित्तिकै त्यो अँध्यारो भाग्छ जहाँ त्यो उज्यालो छ होइन, अथवा मोमबत्ती बाल्छ अँध्यारो भाग्छ, सँगै बस्न सक्दैन। त्यसैले पावलले चाहिँ यसरी तर्क गर्दैछन्, पन्ध्र पद, अनि ख्रिस्टको बेलियालसँग के एकता। यो बेलियाल तपाईँले यहाँ तल फुटनोटमा हेर्नुभयो भने चाहिँ बेलियालको अर्थ दुष्ट बदमास निकम्मा भक्तिहीन पुरुष हो है भनेछ। यो शब्द चाहिँ व्यर्थता भन्ने शब्दबाट आउँछ यो बेलियाल, अनि त्यसैले यो चाहिँ कसलाई लागू भएको छ भने त्यो दुष्ट जनलाई लागू भएको छ। को हो त्यो दुष्ट? शैतानलाई लागू भएको छ, मान्छेहरूलाई पनि लागू हुन्थ्यो तर यो चाहिँ यो खण्डमा चाहिँ शैतानले कुरा गरेको। त्यसैले के भन्दैछ भने, के ख्रिस्ट शैतानसँग एक हुन सक्नुहुन्छ त? अनि हामीलाई त्यसको जवाब थाहा छ, अवश्य हुन सक्नुहुन्न। त्यसो भए कसरी एउटा विश्वासी चाहिँ अविश्वासीसँग एक हुन सक्छ त? सकिँदैन। अनि यदि गर्न खोजियो भने है त्यो चाहिँ ख्रिस्टलाई धोका दिन हो, त्यो गर्न खोज्नु चाहिँ। त्यसैले पन्ध्र पदको दोस्रोमा, अथवा विश्वासीको अविश्वासीसँग के हिस्सा। यो चाहिँ अब विश्वासको घेराको कुरा गर्छ, फरक फरक घेराको कुरा गर्दैछ क्या। विश्वासीले सत्यताहरू विश्वास गर्दछ, सुसमाचार विश्वास गर्दछ, एउटा अविश्वासीले त्यसलाई विश्वास गर्दैन। विश्वासको घेरा नै फरक छ। तर मैले एउटा कुरा भन्न छुटेछु, ख्रिस्ट र बेलायलको कुरा चाहिँ के को सन्दर्भ अथवा के को सिलसिला भने, यो चाहिँ कसको हो अधिकार हाम्रो जीवनमाथि भन्ने कुरा हो। मेरो जीवनमाथि को हो मालिक, ख्रिस्ट हो कि अन्य कुरा हो? एकदम स्पष्ट छ कि कालो सेतो छ। त्यसैले हाम्रो जीवनमा पनि एकदम कालो सेतो राख्नुपर्छ। कुनै चिज, कुनै व्यक्ति, ममाथि मालिक भइरहेछ कि सोच्नुहोस् न होइन मेरो दिनदिनको जीवनमा प्रभु येशूको हुकुमभन्दा अन्य चिजकै हुकुमले मलाई चाहिँ अब डोर्याइरहेछ कि अनि यो धेरै सम्भव छ एउटा विश्वासीलाई कसले चाहिँ हुकुम दिइरहेको छ मेरो जीवनमा को मेरो जीवनको मालिक कुनै पनि थोक कुनै पनि व्यक्ति कुनै पनि समूह कुनै पनि काम पैसा ख्रिस्ट बाहेक अरू कुरा चाहिँ व्यर्थ है व्यर्थता भन्ने शब्द बनाउँछ बेलिया मालिक हुनलाई के मालिक हुनलाई चाहिँ काम छैन कोही पनि केही पनि काम छैन हाम्रो जीवनको मालिक हुन ख्रिस्ट मात्रै हो त्यसैले स्वरपद अब अर्को भेराको कुरा गर्छ अनि परमेश्वरको मन्दिरको मूर्तिहरूसँग के सम्बन्ध अब यो चाहिँ के को सवाल हो भने चाहिँ एउटा व्यक्तिले को व्यक्तिको उपासना एउटा एउटा व्यक्तिले केलाई पुज्दछ भन्ने कुरा एउटा विश्वासीले मूर्तिहरूलाई पुज्दछ एउटा विश्वासीलाई चाहिँ ऊ आफै नै परमेश्वरको मन्दिर भएको छ अनि त्यसको कुरा यहाँ अलिकति आउँछ अनि यहाँ मूर्ति भन्नाले कुनै पनि चिज हुन सक्छ वास्तवमा यदि त्यसले परमेश्वरको ठाउँ लिन्छ भने पैसाले ठाउँ लिन सक्छ ज्यादै सम्भव छ सुख विलासहरू अथवा मौज मजाले पनि ठाउँ लिन सक्छ ज्यादै चुनौतीपूर्ण छ अथवा नाम कमाउने अथवा होइन आफू केही चिनिने हुनको लागि पनि त्यसले पनि ठाउँ लिन सक्छ अथवा कुनै पनि भौतिक चिज भौतिक कुरा त्यसलाई ठुलो बनाउन हामीले सम्भव छ त्यसैले के तपाईँको जीवनमा कुनै मूर्ति छ त्यसरी सोध्नुपर्ने हुन्छ हामीलाई प्रभु मलाई जाँच्नुहोस् कुनै थोक तपाईँभन्दा ठुलो भइरहेछ कि मेरो जीवनमा मैले यहाँ अलिकति बेहोसियारी भइरहेको छु कि है त्यसरी प्रार्थना गर्ने गर्नुहुन्छ तपाईँहरू गर्नु न है परमेश्वरले सहायता गर्नुहुन्छ तपाईँलाई त्यस्तो इमान्दार प्रार्थना सहायता गर्नुहुन्छ तपाईँलाई पवित्र जीवनमा अनि त्यसपछि यहाँ भन्छ किनभने जीवित परमेश्वरको तिमीहरू जीवित परमेश्वरको मन्दिर हो तिमीहरू नै हो त्यो मन्दिर भन्दैछ यहाँ जसरी परमेश्वरले भन्नुभएको छ म उनीहरूको बीचमा बस्नेछु र उनीहरूको बीचमा हिँड्नेछु म उनीहरूका परमेश्वर हुनेछु र उनीहरू मेरा जनहरू हुनेछ अब यहाँ आउन थाल्छ प्रतिज्ञाहरू है अलग हो यहुदीहरूले एकदम पवित्रता कायम राख्नु पर्थ्यो उनीहरूको भेट हुने पाल त्यो पुरै छाउने अनि मन्दिर एकदमै उनीहरू होसियारपूर्वक कडासाथ त्यो शुद्धता चोखोपना चाहिँ कायम राख्नु पर्थ्यो त्यस्तै ख्रिस्टियनले चाहिँ अब आएर परमेश्वरको मन्दिरलाई चाहिँ एकदम शुद्ध राख्नुपर्छ अनि त्यो मन्दिर चाहिँ तपाईँ हो तपाईँको शरीर हो अनि त्यसैले एउटा विश्वासीलाई चाहिँ यहाँ के भनिदिनुहुन्छ भने जुन जब तिमीले चाहिँ आफूलाई यसरी मेरो निम्ति अलग पार्छ अनि अलग भएर मेरो निम्ति सुम्पन्छ तब तिमीले चाहिँ मलाई गहिरोको साथ नजिकबाट चिन्नेछ कुरा यो हो कि यहाँ 17-18 छोटकरीमा यसकारण तिनीहरूका बीचबाट निस्किएर आऊ भनेको छ कुनै पनि खराबी कुरा छ त्यहाँ कुनै पनि एउटा खराबी कुरा छ त्यहाँ तपाईँ त्यहीँ हुनुहुन्छ अरे त्यसको बीचमा त्यसमा त्यसको भाग भइरहनु भएको छ त्यसमा भाग लिइरहनु भएको छ अथवा सायद तपाईँले होइन म यो म यसलाई सुधार्छु भन्दै हुनुहुन्छ त्यो होइन त्यो मानवीय तरिका हो कि म यहाँ बसेर यसलाई सुधार्छु यो खराबलाई होइन परमेश्वरको योजना र तरिका चाहिँ के हो भने बुद्धिले भन्छ निस्केर आउने तिनीहरूका बीचबाट निस्केर आऊ र अलग हो प्रभु भन्नुहुन्छ अनि अशुद्ध कुरा नछौ यो अशुद्ध कुरा भन्नाले कुनै पनि दुष्टताको रूप दुष्टताको कुनै पनि पक्ष चाहे त्यो व्यापार सम्बन्धी होस् काम सम्बन्धी होस् सामाजिक होस् धार्मिक होस् तपाईँले जुनसुकै त्यहाँ राख्नुहोस् यदि त्यसमा चाहिँ दुष्ट अशुद्धताको कुनै पनि छेउ छ भने त्यसबाट अलग हो अनि प्रतिज्ञा आउँछ म र म तिमीहरूलाई ग्रहण गर्नेछु अनि 18 पद म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ सर्वशक्तिमान प्रभु भन्नुहुन्छ यो प्रतिज्ञा किन दियो कि हामी उहाँ परमेश्वर सन्तान भइसकेका छैनौँ र छौँ विश्वास गरेकै घडी परमेश्वर सन्तान हुन्छ विश्वास गरेकै घडी परमेश्वर हाम्रो बुवा हुनुहुन्छ तर भिन्नता केमा छ भने अलग भएर जिएको विश्वासी र अलग भएर नजिएको विश्वासी के भिन्नता छ तपाईँ भन्नुहुन्छ भिन्नता यही छ एउटा अलग भएर जिउने विश्वासीले चाहिँ परमेश्वर पिताको घनिष्ठता उसले चिन्न छ जान्न छ उहाँसँग नजिक हुनु भनेको के हो उसलाई त्यसको स्वाद थाहा छ पवित्रतामा नजिने एउटा विश्वासीले चाहिँ त्यो थाहा गर्नेछ थाहा गर्दैन भिन्नता यो छ अनि त्यसैले उहाँले यो प्रतिज्ञा दिनुभएको छ र अर्को कुरा के छ भने प्रभुलाई यो थाहा छ कि यो आज्ञा पालन गर्न कतिपटक गाह्रो छ किनभने अब वर्षौँदेखिको हाम्रो त्यहाँ गाँसिएको होइन लहराहरू हुन्छन् के भन्ने हो त्यसलाई होइन वर्षौँदेखिको यो हामी प्रभुलाई चिन्नु अगाडिको यस्तो छन् है यो जन्जाल सन्जाल के भन्ने त्यसलाई होइन अनि गाह्रो छ अनि त्यसैले परमेश्वरले यसलाई के उचित लाग्यो भने हामीलाई उत्साह दिनु उचित लाग्यो अलग हो अनि तिमीले थाहा पाउनेछ म बुवा भनेको के हो तिमी छोरा हुनु भने के हो तिमी मेरो छोरी हुनु भने के हो म तिम्रो पिता हुनेछु पिता त हो तर पिता भन्ने अब थाहा पाउँछ कति हुन्छ नि छोरा छ बुवा छ छोराछोरी छ बुवा छ तर बुवालाई राम्रोसँग चिनेको पनि छैन बुवासँग राम्रोसँग नजिकको सम्बन्ध छैन साँच्चै हो शारीरिक रूपमा जन्माएकै हो अथवा आमासँगै भनौँ होइन अनि आत्मिक रूपमा पनि त्यस्तो हुन सम्भव छ तर जब अलग हो भन्ने यो आज्ञा अनुसार पवित्र परमेश्वरसँग सङ्गति गर्नको लागि हामी अलग हुन्छौँ देख्नुभयो यो सन्यासी खालको अलग होइन कि म अब सन्यास अब म होइन जङ्गलमा अब कुटी पनि त्यो होइन त्यस्तो खालको अलगपन्ना होइन यो चाहिँ ठ्याक्कै हामी जहाँ जिइरहेछौँ त्यहीँ हामी छौँ जिइरहेछौँ संसारमै तर हामी अलग छौँ प्रभु येशु त्यस्तै हुनुहुन्थ्यो यही संसारमा आउनुभयो एकजना धर्मी थिएन यो संसारमा उहाँ मात्र हुनुहुन्थ्यो तर उहाँ अलग हुनुहुन्थ्यो उहाँ पापीहरूसँग खानुभयो इत्यादि तर कहिले पनि उनीहरूसँग पाप पूर्ण कुरामा भाग लिनु भएन उनीहरूको बोलीमा हाँस्नु भएन उनीहरूको नराम्रो नचाहिने कुराहरूमा उहाँले भाग लिनु भएन उहाँको अनुहारबाट नै थाहा हुन्थ्यो हाम्रो अस्ति अन्य अध्ययन छन् होइन रिसाएको अनुहारले सुक्ले रहने जिब्रोलाई हटाउँछ भने चाहिँ उहाँको हिँडाइ उहाँको बोली उहाँको सब थोकबाट नै देखिन्थ्यो कि उहाँ फरक हुनुहुन्छ त्यसैले पवित्रतामा हामी बढ्न खाँचो छ त्यसैले हामी के भन्न खोजिरहेको एउटा खालि होइन मान्छेहरू भएको एउटा समूह होइन यो चाहिँ हामी परमेश्वरको निम्ति अलग भएको उहाँसित टाँसिएर जिउने मण्डली ताकि साँच्चै नै हामी के थाहा पाउन सकौँ भने जान्न सकौँ परमेश्वर हाम्रो बिचमा हिँडिरहनु भएको छ समय छ प्रकाश एक अध्यायमा जस्तै कि सातवटा सुनको सामदानहरू अनि प्रभु येशू बिचमा हिँडिरहनु भएको छ साँच्चै परमेश्वर यहाँ बास गर्नुहुन्छ साँच्चै परमेश्वर खुसी हुनुहुन्छ परमेश्वर प्रसन्न हुनुहुन्छ पवित्रता उहाँलाई मनपर्छ तपाईँको